الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل لا أسألكم عليه أجرا إلا المودة في القربى صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک قدرانہ پیش کیجیے اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا اللہ رب العالمین جل جلالہ و منوالہ ارشاد فرما رہا ہے قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربی اے محبوب صلی اللہ علیہ وسلم آپ فرما دیجئے کہ میں نے جو تمہیں دعوت و تبلیغ کی ہے اس کا اجر اس کا صلہ میں تم سے نہیں چاہتا مگر اپنے قرابت داروں کی محبت پر اس آیت کا شان نزول یہ ہے کہ نبی پاک علیہ الصلوۃ والسلام جب ہجرت کر کے مدینہ طیبہ تشریف لائے تو مدینہ منورہ میں جو انصار تھے جو پہلے سے وہاں مقیم تھے انہوں نے آپس میں یہ مشورہ کیا کہ سرکار دو عالم علیہ الصلوۃ والسلام تشریف لائے ہیں، آقا نے ہمیں ہدایت پہنچائی ہے، دعوت و تبلیغ کی ہے، اسلام کی دعوت دی ہے، ہدایت کا راستہ دکھایا ہے، تو ہم اس کے صلے میں ان کی کچھ خدمت کریں، یعنی کچھ پیسہ، کچھ مال و دولت، کچھ ان کی بارگاہ میں پیش کریں۔ ظاہر ہے جب یہ وہاں سے آئے ہیں تو سب کچھ چھوڑ کر آئے ہیں، وہ لوگ کچھ رقم لے کر نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں حاضر ہوئے، اور جب سرکار کی بارگاہ میں پیش کی تو اللہ تبارک و تعالی نے یہ آیت مبارکہ نازل فرما دی۔ اللہ فرماتا ہے قل، اے محبوب صلی اللہ علیہ وسلم آپ فرما دی لا اسألکم علیہ اجرا، میں تم سے اس دعوت و تبلیغ کے بدلے کوئی صلہ کوئی اجر نہیں چاہتا، الا المودۃ فی القربا، سوائے اپنے قرابت داروں کی محبت کے. آپ نے وہ رقم واپس کر دی، یعنی یہ پیسہ یہ مال یہ دولت یہ درہم یہ مجھے نہیں چاہیے، تم اسی لیے لائے ہو کہ میں نے تمہیں تبلیغ کی ہے، تم اس کے بدلے مجھے تم یہ دو، ایسا نہیں ہے، مجھے کوئی مال و دولت کچھ نہیں چاہیے، تم سے کوئی صلہ کوئی جزا نہیں چاہیے، الا المودۃ فی القربا، سوائے اپنے قرابت داروں کی محبت. میرا صلہ یہی ہے کہ جو میرے قریبی رشتہ دار ہیں، عزیز ہیں، خاندان والے ہیں، اہل بیت ہیں، تم ان سے محبت کرو. یہی آیت مبارکہ کا شان نزول. آج ہم آپ کے سامنے خاتون جنت سیدہ طیبہ طاہرہ عابدہ سیدہ فاطمۃ الزہرا رضی اللہ تعالی عنہا، ان کی سیرت، ان کے واقعات، ان کے حالات، یہ تمام چیزیں بیان کریں گے. وما توفیقی الا باللہ العلی العظیم. حضرت خاتون جنت رضی اللہ تعالی عنہا کا نام تھا فاطمہ. فاطمہ فاطمہ سے مشتق ہے، جس کا معنی ہے چھڑانا، روکنا، بچانا. علماء نے لکھا کہ یہ فاطمہ نام رکھنے کی وجہ تسمیہ یہی تھی کہ قیامت کے دن آپ اپنے عقیدت مندوں کو، اپنے سے محبت کرنے والوں کو، اہل ایمان کو جہنم سے بچا لیں. اور الحمدللہ ہمارا عقیدہ ہے جو ان سے محبت کرے گا انشاءاللہ جہنم میں نہیں جائے. جہنم سے بچنا ہے تو ان سے محبت کرنی ہے. یہ آپ کے نام کی وجہ تسمیہ ہے. ولادت باسعادت اس وقت ہوئی جب کفار بیت اللہ کی تعمیر کر رہے تھے. بیت اللہ کی عمارت کو نقصان پہنچا تو دوبارہ جب تعمیر ہوئی اس وقت سیدہ خاتون جنت فاطمۃ الزہرا رضی اللہ تعالی عنہا کی ولادت باسعادت ہوئی. نبی پاک علیہ الصلوۃ والسلام کی بہت سی احادیث آپ کے سلسلے میں کتب احادیث میں موجود ہیں جو ہم آپ کے سامنے پیش کر رہے ہیں، جس سے یہ اندازہ ہوگا کہ سیدہ کائنات کا مقام اور مرتبہ کیا تھا. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا دنیا کی بہترین خواتین میں مریم بنت عمران، خدیجہ بنت خویلد، فاطمہ بنت محمد اور فرعون کی بیوی آسیہ، یہ دنیا کی بہترین عورتیں. دوسری حدیث میں سرکار نے فرمایا فاطمہ میرے جگر کا ٹکڑا ہے، جو چیز اسے بے چین کرتی ہے وہی چیز مجھے بھی بے چین کرتی ہے، اور جو چیز انہیں تکلیف پہنچاتی ہے وہی چیز مجھے بھی تکلیف پہنچاتی ہے. تیسری حدیث سرکار نے فرمایا فاطمہ سیدت نساء اہل الجنہ، فاطمہ جنتی عورتوں کی سردار. ام المومنین سیدہ عائشہ صدیقہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ میں نے تمام لوگوں میں کسی کو نہیں دیکھا جو نبی پاک علیہ الصلوۃ والسلام سے بالکل مشابہ ہو سوائے فاطمہ الزہرا رضی اللہ تعالی عنہا کی. اور دوسری جگہ فرماتی ہیں چلنے میں، پھرنے میں، اٹھنے میں، بیٹھنے میں، نشست و برخاست میں، گفتگو کرنے میں بالکل حضور علیہ السلام کے مشابہ تھی حضرت فاطمہ الزہرا رضی اللہ تعالی عنہ. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ روایت کرتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، بے شک فاطمہ نے پاک دامنی کو اختیار کیا اور اللہ تعالی نے اس کی اولاد پر جہنم کو حرام کر دیا. حضرت انس بن مالک رضی اللہ تعالی عنہ فرماتے ہیں، میں نے اپنی والدہ سے سیدہ کے متعلق پوچھا، انہوں نے جواب دیا، کانت کل قمر لیلت البدر، سیدہ چوہدویں رات کے چاند سے زیادہ خوبصورت، جو چاند چمکتا ہے اس سے زیادہ ان کا چہرہ چمکتا تھا، اتنی حسین و جمیل تھی. حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ اس حدیث کو روایت کرتے ہیں، فرماتے ہیں نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، ایک فرشتہ جو اس رات سے قبل کبھی بھی نہیں آیا، زمین پر کبھی نہیں اترا، سرکار فرماتے ہیں اس نے آج رات اللہ سے اجازت لی زمین پر اترنے کی، اس سے پہلے وہ فرشتہ نہیں آیا. اور اجازت کیوں لی؟ اب آگے سرکار اس کی وجہ بیان فرماتے ہیں، فرماتے ہیں یہ اس سے پہلے کبھی زمین پر نہیں آیا، اس نے اللہ کی بارگاہ میں اجازت لی زمین پر اترنے کی اس لیے کہ وہ فاطمہ کو سلام کرے اور مجھے یہ خبر دے کہ فاطمہ جنتی عورتوں کی سردار ہیں اور حسن حسین جنتی نوجوانوں کے سردار. یا رسول، یا علی، مجھے خبر دے کہ فاطمہ جنتی عورتوں کی سردار ہیں اور حسن حسین جنتی نوجوانوں کے سردار ہیں. سرکار نے فرمایا، آل حسن والحسین سید شباب آل الجنہ، حسن اور حسین جنتی نوجوانوں کے سردار. اب آپ ذرا سا غور کیجیے، حضرت علی سے فرمایا، یا علی انت سید العرب، علی تو تمام عرب کا سردار. حضرت فاطمہ سے فرمایا، یا فاطمہ انت سیدت نساء العالمین و سیدت نساء الجنہ، فاطمہ تو تمام عالمین کی عورتوں کی اور جنت کی عورتوں کی سردار. حسن حسین سے فرمایا، الحسن والحسین سید شباب اہل الجنہ، حسن اور حسین جنتی نوجوانوں کے سردار. اب ذرا سا غور کرو، اچھا اور اپنے لیے فرمایا، انا سید ولد آدم، میں تمام اولاد آدم کا سردار. اور ایک اور مقام پر فرمایا، انا سید المرسلین، انا خاتم المرسلین ولا فخر، میں رسولوں کا سردار ہوں، قائد ہوں، مگر یہ بات فخر و غرور سے نہیں کہتا. یعنی مجھے اس بات پر فخر نہیں کہ میں رسولوں کا سردار ہوں یا قائد ہوں، ارے رسولوں کے لیے فخر کی بات ہے مجھ جیسا قائد انہیں ملا. اب غور کرو، ان کا مقام دیکھو، ان کا مقدر دیکھو، ماں جنتی عورتوں کی سردار، باپ تمام عرب کا سردار، نانا سارے نبیوں کے سردار، اور خود جنتی نوجوانوں کے سردار. تو اصل سرداری تو ان کے گھر کی، اصل سرداری ان کے گھر کی ہے، ان سے بڑا سردار اور کون. اب آئیے آگے دیکھیں، حضرت مسعود بن مخزمہ رضی اللہ تعالی عنہ روایت کرتے ہیں، نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، فاطمہ میرے جگر کا ٹکڑا ہے، جس نے اسے ناراض کیا اس نے مجھے ناراض. حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ اس حدیث کو روایت کرتے ہیں، فرماتے ہیں سرکار نے فرمایا، بے شک وہ چیز جو فاطمہ کو تکلیف میں ڈال دے مجھے بھی تکلیف میں ڈال دے. اور پھر سیدہ کو مخاطب کرتے ہوئے فرمایا، فاطمہ تیری नाराजगी पर रब नाराज होता है और तेरी रजा पर रब राजी होता। गौर करो, उनका मकाम देखो। वो किसी से नाराज हो जाए तो रब उससे नाराज हो जाए, वो किसी से राजी हो जाए रब उससे राजी हो। इस हदीस को इमाम हाकिम और तबरानी ने रिवायत किया। उम्मुल मोमिनीन सैयदा आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा फरमाती कि एक दिन नबी पाक अलैहिस्सलाम ने अपनी शहजादी को अपने करीब बुलाया, उनके कान में कुछ कहा। जाहिर कान में जब बात हो तो दूसरा आदमी नहीं सुन सकता। कहते जैसे ही ये मामला हुआ तो हमने देखा कि शहजादी रोने लगी। सरकार ने फिर कुछ देर के बाद उनको अपने करीब बुलाया, फिर उनके कान में कुछ कहा तो फिर शहजादी हंसने लगी। हमें यह बात समझ में नहीं आई कि पहले रोने लगी फिर हंसने लगी, लेकिन इसकी वजह खातून जन्नत ने नहीं बताई। जब सरकार ने पर्दा फरमा लिया, उम्मुल मोमिनीन फरमाती फिर मैंने पूछा फातिमा ये क्या वजह थी, हुजूर अलैहिस्सलाम ने तुम्हें करीब बुलाया, तुम्हारे कान में कुछ कहा, तुम रोने लगी, कुछ देर के बाद दोबारा करीब बुलाया, फिर कुछ कहा, फिर तुम हंसने लगी, ये अचानक रोने हंसने की वजह क्या थी? फरमाती हजरत खातून जन्नत रजी अल्लाह ताला अन्हा ने फरमाया, पहली मर्तबा जब बाबा जान ने मुझे करीब बुलाया और मेरे कान में कुछ कहा, उस वक्त उन्होंने फरमाया कि अनकरीब मैं इस दुनिया से चला जाऊंगा, तुमसे जुदा हो जाऊंगा। उन्होंने अपने विसाल की खबर दी तो जाहिर है इस सदमे से मैं रोने लगी। फिर बाबा जान ने मुझे फिर करीब बुलाया और मेरे कान में कहा, फातिमा मेरे इस दुनिया के जाने के बाद मेरे अहले बैत में सबसे पहले तुम मुझसे मिलोगे, सबसे पहले तुम मुझसे मिलोगी। ये सुनकर मैं हंसने लगी। गोया ये इशारा भी था कि मेरे अहले बैत में जिसका इंतकाल मेरे विसाल के बाद होगा वो तुम हो। ये नबी पाक अलैहिस्सलाम ने उस वक्त सैयदा खातून जन्नत रजी अल्लाह ताला अन्हा को बता दिया। हजरत बरीदा रजी अल्लाह ताला ने रिवायत करते हैं कि नबी पाक अलैहिस्सलाम को औरतों में सबसे ज्यादा मोहब्बत अपनी साहबजादी खातून जन्नत रजी अल्लाह ताला अन्हा से, और उनसे पूछा मर्दों में, कहा उनके शौहर अली से रजी अल्लाह ताला। उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रजी अल्लाह ताला ने इस हदीस को रिवायत करती हैं। फरमाती हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फातिमा क्या तू इस बात पर राजी नहीं कि तू तमाम आलमीन की औरतों की और जन्नत की औरतों की सरदार हो? हजरत जैद बिन अरकम रजी अल्लाह ताला ने फरमाते हैं, हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अली, हजरत फातिमा, इमाम हसन, इमाम हुसैन रजी अल्लाह ताला अन्हुम इनसे फरमाया, जिससे तुम्हारी जंग उससे मेरी जंग, जिससे तुम्हारी सुलह उससे मेरी सुलह। ये तमाम अहादीस इस बात पर शाहिद हैं कि नबी पाक अलैहिस्सलाम अपने अहले बैत में सैयदा फातिमतुज़्ज़हरा रजी अल्लाह ताला अन्हा, उनकी औलाद यानी अपने नवासों हसनैन करीमैन, इन सब से बेहद मोहब्बत फरमाते थे। हुजूर के अहले बैत कौन है? कुछ लोग ये कहते हैं कि सिर्फ हजरत अली, हजरत फातिमा, इमाम हसन, इमाम हुसैन रजी अल्लाह ताला अन्हु, ये अहले बैत, इनके अलावा वो किसी को अहले बैत में शामिल नहीं करता। और कुछ ये कहते हैं कि अज़वाजे मुताहिरात ये अहले बैत वो बकिया को शामिल नहीं करता। हालांकि صحیح عقیدہ اور صحیح مذہب کیا ہے؟ حضرت علی رضی اللہ تعالیٰ عنہ بلا شبہ اہل بیت میں، حضرت فاطمہ اہل بیت میں، امام حسن اہل بیت میں، امام حسین اہل بیت میں، جتنی ازواج مطہرات وہ سب اہل بیت میں، حضرت جعفر، حضرت حمزہ، حضرت عباس، یہ سب اہل بیت میں شامل ہیں، داخل ہیں۔ اور وہ دلیل کیا پیش کرتے ہیں؟ سرکار نے صرف ان کو چادر اڑھائی۔ حضور علیہ الصلوۃ والسلام تشریف فرماتے ہیں نا، ایک چادر اوڑے ہوئے خاتون جنت آئیں، سرکار نے ان کو چادر میں لے لیا، یعنی ان کے اوپر چادر ڈالا۔ امام حسن حسین آئے، ان کو بھی چادر میں لے لی۔ حضرت علی آئے، ان کو بھی چادر میں لے لی۔ پھر سرکار نے دعا کی، اللہم ہاؤلاء اہل بیتی فیطہرہم تطہیرا، اے اللہ یہ میرے اہل بیت ہیں، انہیں پاک کر دے، ایسا پاک کر دے جیسا کہ پاک کرنے کا حق۔ انہوں نے کہا دیکھو، حضور علیہ الصلوۃ والسلام نے ازواج مطہرات کو تو کہا نہیں کہ یہ میرے اہل بیت، سرکار نے تو حضرت علی کو چادر میں لیا، حضرت فاطمہ کو چادر میں لیا، امام حسن حسین ان کو چادر میں لیا، اور پھر دعا بھی فرمائی، اللہم ہاؤلاء اہل بیتی ویطہرہم تطہیرا، مولا یہ میرے اہل بیت ہیں، ان کو پاک کر دے جیسا کہ پاک کرنے کا حق ہے۔ ہم نے کہا سنو، امہات المومنین کو چادر میں نہیں لیا، کیوں؟ وجہ کیا تھی؟ وجہ یہ تھی کہ وہ تو پہلے ہی اہل بیت میں داخل تھے، ان کو داخل کرنے کی ضرورت ہی نہیں۔ اس کی مثال آپ یہ سمجھیں، ایک آدمی اپنی بیوی کو کہتا ہے یہ میری گھر والی ہے، بیوی کو کہتا ہے نا، بیٹی کو تو نہیں کہتا کہ یہ میری گھر والی، بیٹی کا گھر تو وہ ہوگا جہاں اس کی شادی ہوگی، جو اس کے نکاح میں ہے اس کی زوجیت میں وہی گھر والی کہلائے گی نا۔ اہل بیت کے معنی کون؟ گھر والے۔ داماد کو کوئی نہیں کہتا یہ میرے گھر والا ہے، بیٹی کو کوئی نہیں کہتا یہ میری گھر والی ہے، نواسوں کو کوئی نہیں کہتا میری گھر والی۔ تو حضور علیہ الصلوۃ والسلام نے امہات المومنین کو چادر میں نہیں لیا، سرکار جانتے تھے کہ یہ تو پہلے ہی اہل بیت ہیں، جو اہل بیت میں داخل نہیں ہیں، یعنی لوگ یہ نہ سمجھیں کہ یہ اہل بیت میں داخل نہیں ہیں، اسی لیے ان کا نام لے کر ان کو چادر میں لے کر فرمایا، اللہم ہاؤلاء اہل بیتی، اے اللہ یہ میرے اہل بیت۔ تو سرکار یہ بتانا چاہتے تھے یہ بھی میرے اہل بیت میں شامل ہیں، ان کو خارج نہ سمجھنا۔ تو ہم اہل سنت و جماعت کا عقیدہ یہ ہے، اسی عقیدے پر قائم رہیے کہ جتنی ازواج مطہرات ہیں سب اہل بیت میں ہیں، حضرت علی، حضرت فاطمہ، امام حسن، امام حسین، حضرت جعفر، حضرت حمزہ، حضرت عباس، یہ سب اہل بیت میں شامل ہیں، ان سب کا ادب احترام کرنا اور ان سے محبت کرنا ہر مسلمان پر لازم ہے، واجب ہے، ضروری۔ بات سمجھ میں آ گئی؟ اب آئیے آگے چلتے، ذکر ہو رہا تھا سیدہ خاتون جنت فاطمہ الزہرا رضی اللہ تعالی عنہا کا۔ مدینہ طیبہ میں مسلمانوں کو سکون نصیب ہوا، مکہ معظمہ میں تو ایک عجیب کیفیت تھی نا، طرح طرح سے کفار انہیں تنگ کرتے تھے اور اذیتیں دیتے تھے، مسلمان کھل کر عبادت نہیں کر سکتے تھے۔ جب ہجرت کر کے مدینہ منورہ آئے، اب یہاں پر کوئی پریشانی نہیں تھی، کوئی تکلیف نہیں تھی، مسجد نبوی کی تعمیر ہو گئی اور دیگر چیزیں جو ہیں وہ بھی ہو گئی، اس لیے اب نبی پاک علیہ الصلوۃ والسلام نے اپنی شہزادی سیدہ خاتون جنت رضی اللہ تعالی عنہا کی شادی کی فکر ہوئی۔ گزشتہ رات ہم بتا چکے ہیں کہ کس طرح مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالی عنہ نے پیغام دیا اور حضور پرنور صلی اللہ علیہ وسلم نے نکاح پڑھایا، فرمایا اس نکاح میں، اس شادی میں 40,000 ملائکہ نے شرکت کی۔ 40,000 मरे। क्यों ना हो, सरकार की शहजादी की शादी है, किसी आम इंसान की बेटी की नहीं, अल्लाह के हबीब अलैहिस्सलाम की साहबजादा। उनकी शान क्या है, वो सुबह नूरे चश्मे रहमत लिल आलमी ज़हरा, नगीने खातमे तस्कीने खत्मुल मुरसली ज़हरा, वो ज़हरा जो शबीये उस्वाए सरकारे आली थी, अली से आज उसी ज़हरा की शादी होने वाली थी, अली से आज उसी ज़हरा की शादी होने वाली थी। शादी हुई, सरकार दो आलम अलैहिस्सलाम ने खुद निकाह पढ़ाया, सहाबा ने शिरकत की, मलाइका ने शिरकत की, खजूर शरबत और दीगर चीजों से मेहमानों की तवाज़ो की गई। जब कोई अपनी बेटी को विदा करता है, रुख्सत करता है, तो उसको जहेज भी देता है। हुजूर अलैहिस्सलाम ने अपनी साहबजादी को क्या जहेज दिया? रिवायत में आता है कि नबी पाक अलैहिस्सलाम ने अपनी शहजादी को जो जहेज दिया उसमें एक बान की चारपाई, चमड़े का एक गद्दा जिसमें रुई के बजाय खजूर के पत्ते वो उसमें भरे गए, एक छाकर, एक मशक, दो पानी के मटके, एक चक्की, ये कुल सामान था सैयदे कायनात फातिमतु जहरा रदी अल्लाह ताला अन्हा के जहेज का। शायद ने इसको बड़े प्यारे अंदाज में बयान किया कि नबी पाक अलैहिस्सलाम ने जो जहेज दिया वो क्या था। वो कहते हैं, जहेज उनको मिला जो कुछ शहंशाए दो आलम से, मिला है दर्स हमको सादगी का फखरे आदम से, मताए दुनियावी जो हिस्से ज़हरा में आई थी, खजूरे खुरदरे से बान की एक चार पाई थी, मुशक्कत उम्र भर करना निखाता जो मुकद्दर में, मिली थी चक्कियां दो ताके आटा पीस ले घर में। ये कुल सामान था जहेज का जो नबी पाक अलैहिस्सलाम ने अपनी शहजादी को दिया। रुख्सती हो गई, इब्तिदा में हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हु ने एक मकान किराए पर लिया ताकि शादी के बाद उस मकान में रिहाइश पजीर हो। निकाह के बाद उसी मकान में दोनों शिफ्ट हो गए, लेकिन क्योंकि मकान किराए का था तो हजरत खातून जन्नत रजी अल्लाह ताला अन्हा नबी पाक अलैहिस्सलाम की बारगाह में हाजिर हुई। एक सहाबी थे जिनका नाम था हारिसा बिन नौमान रदी अल्लाह ताला, उनको अल्लाह तबारक व ताला ने बड़ा खुशहाल रखा था, उनके कई मकानात थे। तो नबी पाक अलैहिस्सलाम ने बहुत से गरीब सहाबा को उनके जरिए मकान दिलवाया, फरमाया भाई इसको एक मकान दे दे। ठीक है सरकार, जो आपका हुक्म, उन्होंने दे दिया। इसी तरह कोई और आया, कहा इनको भी एक मकान दे दो। बहुत सारी उनकी जायदाद थी, मकान थे। तो जब सैयदा कायनात की शादी हुई اور حضرت علی کرم اللہ تعالی وجہ الکریم نے کرائے کا مکان لیا تو ایک دن سرکار کی شہزادی ان کے پاس آئی، آ کر عرض کی بابا جان حارثہ بن نعمان سے کہیں کہ ایک مکان ہمیں بھی دے دے، ہم کرائے کے مکان میں ہیں۔ سرکار نے فرمایا بیٹی میں یہ نہیں کہہ سکتا، کیوں کہ میرے کہنے سے حارثہ نے بہت سے مکان بہت سے لوگوں کو دیے، اب میں خود اپنی بیٹی کے لیے کہوں تو لہٰذا یہ مناسب نہیں ہے، میں یہ نہیں کر سکتا۔ شہزادی چلی گئی خاموش ہو کر، لیکن اس بات کی اطلاع حضرت حارثہ بن نعمان رضی اللہ تعالیٰ عنہ کو ہو گئی، وہ فوراً سرکار کی بارگاہ میں حاضر ہوئے اور آ کر عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و آبی، حضور ہمارے ماں باپ قربان۔ سرکار جب اوروں کے لیے میں کر سکتا ہوں تو آپ کی شہزادی، یہ کیسے ناممکن ہے، یہ کیسے ممکن ہے؟ نہیں نہیں یہ نہیں ہو سکتا، میری طرف سے ان کے لیے بھی مکان۔ سرکار نے فرمایا تھا نا کہ میں اپنی بیٹی کے لیے کیسے کہوں، وہ پہلے ہی میری کہنے سے اوروں کا مکان دے چکا، وہ خود تشریف لائیے حضور، یہ آپ ہی کے دم سے تو ہے، آپ ہی کی نکاح کرم سے تو سب کچھ ہے، جب میں غیروں کو میں نے دے دیا آپ کے کہنے سے، اب آپ نہ بھی فرمائیں میری طرف سے یہ تحفے میں قبول فرمائیں۔ اور جب انہوں نے سیدہ کو مکان دیا، آقا دو جہاں صلی اللہ علیہ وسلم نے دست مبارک اٹھا کر ان کے لیے دعا فرمائی، جس کے لیے سرکار دست مبارک اٹھا دیں سمجھ لو وہ یہاں بھی کامیاب وہاں بھی کامیاب۔ حضور علیہ الصلوۃ والسلام خوش ہو گئے، شہزادی بھی خوش ہو گئی، اور اسی دن یہ لوگ اس مکان میں منتقل ہو گئے جو حضرت حارثہ بن نعمان رضی اللہ تعالیٰ عنہ نے ان کو دیا تھا تحفے کے طور پر۔ شادی کے بعد سیدہ کی کیفیت کیا تھی؟ اپنے شوہر حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کی خدمت کرتی تھی اور گھر کے سارے کام خود کرتی تھی، کوئی نوکرانی نہیں تھی، کوئی خادمہ نہیں تھی، اور اس زمانے میں چکی چلانا کتنا مشکل کام تھا، چکی پر آٹا پیسا جاتا تھا، آج کل تو گرینڈر موجود ہے نا، کوئی بھی چیز پیسنی ہو آپ نے ڈالا بٹن دبا دیا ہو گیا، اس زمانے میں اس چکی میں پیستے تھے تو آٹا بنتا تھا، پھر اس کو گوندا جاتا تھا، پھر روٹی پکائی جاتی تھی، یہ ساری مشقت سیدہ کائنات فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہ خود کرتی تھی، اور کیفیت یہ تھی کہ چکی چلاتی رہتی تھی تلاوت قرآن کرتی رہتی، کھانا پکاتی رہتی تھی تلاوت قرآن کرتی رہتی، جس کھانے پر پہلے سے تلاوت ہو اس میں برکت نہ ہو تو پھر کہاں۔ سرکار نے فرمایا نا کھانے کے لیے بیٹھو تو بسم اللہ پڑھ لو، بسم اللہ الرحمن الرحیم، شیطان بھاگ جائے، اللہ کی برکتیں نازل ہوں گی، رحمتیں نازل ہوں گی، تو کھانا کھاتے وقت تو بعد میں رحمتیں نازل ہوں گی، یہاں تو پکاتے وقت ہی تلاوت ہو رہی ہے، چکی چلاتے وقت ہی تلاوت ہو رہی ہے۔ کیا ہماری خواتین ایسا کرتی؟ کیا ہماری خواتین ایسا کرتی؟ نہیں کرتی۔ خواتین بھی سن رہی ہیں، کان میں ایئر فون لگا ہے، موبائل چل رہا ہے، کھانا پک رہا ہے، یہی ہوتا ہے، اب نہ جانے اس میں کیا ہے، یا تو کسی سے بات ہو رہی ہے، یا پھر یہ کہ گانے سنی جا رہے ہیں، یا کچھ بھی ہو رہا ہے، اس طرح تو کھانا پک رہا ہے، اور جو کھانے کے لیے بیٹھتے وہ بھی بسم اللہ نہیں پڑھتے تو پھر برکت کہاں ہو۔ ہمارے خواتین کو چاہیے خاتون جنت رضی اللہ تعالی عنہا کی سیرت پر عمل کر۔ حضرت علی فرماتے ہیں میں نے جب بھی دیکھا فاطمہ کو چکی چلا رہی ہیں تب بھی تلاوت کر رہی ہیں، کوئی ہانڈی پکا رہی ہیں، سالن پکا رہی ہیں، تب بھی تلاوت، یہ ان کی کیفیت۔ اب چکی چلاتے چلاتے ان کے ہاتھوں میں چھالے ہو گئے، تھک جاتی، تو ایک دن حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ فرماتے جب میں نے دیکھا کہ ان کے مقدس ہاتھوں میں، نرم و نازک ہاتھوں میں چھالے پڑ گئے، میں نے کہا فاطمہ آپ ایسا کریں کہ نبی پاک علیہ السلام کے پاس جائیں، کچھ غلام اور لونڈی آئے ہیں، جب کہ جنگ ہوتی تھی نا تو جو قیدی آتے تھے انہیں لونڈی غلام بنا لیا جاتا تھا، جو مرد ہوتے تھے وہ غلام، جو عورتیں ہوتی تھیں وہ لونڈی۔ تو آپ جا کر اپنے بابا جان سے کہیں ہمیں کوئی لونڈی، غلام، کوئی خادم، کوئی ہمیں دے دیں تاکہ وہ چکی چلائے، آپ کا یہ کام کم ہو جائے، گھر کی صفائی کرے، جو بھی کچھ ہے۔ انہوں نے کہا ٹھیک ہے، یہ گئی نبی پاک علیہ السلام کے پاس۔ پہلے تو جا کر خاموش رہی، کچھ کہا نہیں، ہمت نہیں ہوئی کہ میں بابا جان سے کچھ کہوں۔ آقا نے پوچھا بیٹی کیسے آئی، تب انہوں نے ہمت کر کے کہا بابا جان آپ کے پاس بہت سے قیدی، لونڈی، غلام بن کر آئے ہیں، تو اگر ہمیں کوئی خادم مل جائے، یعنی کوئی لونڈی غلام مل جائے۔ حضور علیہ السلام نے فرمایا بیٹی میں یہ نہیں کر سکتا، صفہ کے چبوترے پر جو میرے اصحاب بیٹھے ہیں وہ بھوکے ہیں بالکل، ان کے پاس کچھ نہیں ہے، ان لونڈی اور غلاموں کو فروخت کیا جائے گا اور اس کا پیسہ ان کو دیا جائے گا، میں تمہیں کوئی لونڈی، غلام، کوئی خادم نہیں دے سکتا، میں اس سے بہتر چیز تمہیں نہ بتا دوں، لونڈی اور غلام سے بہتر چیز نہ بتاؤں، ضرور بتائیے۔ سرکار نے فرمایا فاطمہ سنو، روزانہ 33 مرتبہ سبحان اللہ، 33 مرتبہ الحمدللہ اور 34 مرتبہ اللہ اکبر پڑھ لیا کرو، یہ اس لونڈی اور غلام سے بہتر ہے۔ اسی کو کہتے تسبیح فاطمہ، تسبیح فاطمہ جو سرکار نے بتائی حضرت فاطمہ تو زہرہ رضی اللہ تعالی عنہا کو۔ تو یہ چاہیے کہ اس تسبیح کو پڑھیں، عورتوں کو چاہیے زیادہ پڑھیں اور مردوں کو بھی چاہیے کہ وہ بھی پڑھیں۔ اب اس بات کو آپ ذرا سا غور کریں، اگر کوئی اور ہوتا تو وہ کہتا یہ کیا بات ہوئی، میں چکی چلاتی رہوں بیٹھی بھی، غلام اور لونڈی ملے گا نہیں، اور مجھے پڑھنے کے لیے بتا دی۔ سرکار نے فرمایا یہ اس سے بہتر ہے، جو لونڈی غلام تم مانگ رہی ہو یہ اس سے بہتر ہے، یہ تسبیح میں نے بتا دی، یہ پڑھتی رہو۔ انہوں نے کہا ٹھیک ہے، جیسا آپ نے فرمایا، واپس آ گئی، انہوں نے پڑھنا شروع کر دیا۔ نہ خاتون جنت نے کچھ کہا، نہ مولا کائنات حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ نے کچھ کہا۔ اب ہوا کیا، رمضان المبارک کا مہینہ، سخت گرمی، دھوپ، تمازت، سورج آب و تاب سے چمک رہا، سرکار نے ام ایمن رضی اللہ تعالی عنہا کو بلایا، فرمایا ام ایمن میری بیٹی کے گھر جاؤ اور جا کر اس کی خبر لو وہ کس حال میں۔ ام ایمن کہتی ہیں ٹھیک ہے، فرماتی میں چلی، جب میں سیدہ کے گھر پہنچی تو میں نے دروازے پر دستک دی لیکن کوئی مجھے جواب نہیں ملا، پھر دستک دی کوئی جواب نہیں ملا، لیکن حیرت کی بات یہ تھی کہ گھر کے اندر سے چکی چلنے کی آواز آ رہی تھی، چکی چلتی نا آواز جو پیدا ہوتی تو گھر کے باہر تک آواز آ، دوسرے امام حسن جو بالکل کم سن تھے ان کا جھولا جھول رہا تھا، اس جھولے کی آواز بھی آ رہی۔ اب میں حیران ہوئی کہ چکی چلنے کی آواز آ رہی ہے تو چکی کوئی چلا رہا ہوگا جب بھی تو چلے گی، اور جھولے کے جھولنے کی آواز آ رہی ہے کوئی جھلائے گا جب بھی تو جھولا جھولے گا، تو جو چکی چلا رہا ہے یا جھولا جھلا رہا ہے وہ دروازہ کیوں نہیں کھول رہا، دستک دے رہی ہیں دروازے پر کوئی نہیں آ رہا، نہ کوئی دروازہ کھول رہا ہے نہ کوئی جواب ہے، لیکن چکی چلنے کی آواز آ رہی ہے، جھولا جھولنے کی آواز آ رہی ہے۔ فرماتے جب میں نے یہ منظر دیکھا تو میں نے سوراخ میں سے جھانک کر دیکھا، جب میں نے سوراخ میں سے جھانک کر دیکھا تو عجیب و غریب منظر میں نے دیکھا۔ ام ایمن فرماتی میں نے کیا دیکھا کہ چکی خود بخود چل رہی تھی، چلانے والا نظر نہیں آ رہا تھا، امام حسن کا جھولا جھول رہا تھا، جھلانے والا نظر نہیں آ رہا۔ नारे हैदरी लगा रहे तो जोर से लगाओ ना, ऐसे फुसफुसे नारे क्यों लगा? या अली या अली, पता चला अली के मानने वाले बैठे हैं। कल सुना नहीं था एक हाथ से खैबर का दरवाजा उठाकर फेंक दिया है? अली का तो यह हाल था, मानने वाले बिल्कुल कमजोर बैठे। उम्मे अमन ने क्या कहा? चक्की चल रही थी, चलाने वाला नजर नहीं आता था, झूला झूल रहा था, झुलाने वाला नजर नहीं आता। तो वो चक्की कौन चला रहा, वो झूला कौन झुला रहा? वो खातून जिना मासूम हूरे बांदिया जिनकी, वो खातून जिना मासूम हूरे बांदिया जिनकी, मलक जन्नत से आकर पीसते थे चक्किया जिनकी, मलक जन्नत से आकर पीसते थे चक्कियां जिनकी। फरिश्ते चला रहे हैं झूला, फरिश्ते झुला रहे हैं चक्कियां, कौन चला रहा? फरिश्ते। अब की कहती है कि ये हैरान कुन मंदिर देखा मैं वापस गई। सरकार ने पूछा बताओ मेरी बेटी का हाल क्या है? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिदा का उम्मी व अबी। सरकार अजीबो गरीब मंदिर, क्या हुआ? मैं गई जाके दरवाजे पे दस्तक दी, किसी ने दरवाजा नहीं खोला, दो तीन दफा दस्तक दी, दरवाजा नहीं खुला, लेकिन चक्की चलने की आवाज आ रही थी, झूला झुलाने की आवाज आ रही थी। मैंने सुराख में से झांक कर देखा कि सैयदाए कायनात तो आराम से सो रही हैं, चक्की खुद ब खुद चल रही है, चलाने वाला नजर नहीं आता, झूला झूल रहा है, झुलाने वाला नजर नहीं। तो अक्का ने क्या फरमाया? फरमाया सुनो उम्मे ऐमन, मेरी बेटी अल्लाह की बांदी है, वो थक गई, अल्लाह ने उस पर नींद गालिब कर दी कि कुछ देर आराम कर ले, और उसकी चक्की चलाने के लिए फरिश्तों को भेज दिया, फरिश्तों को भेज दिया, फरिश्ते आकर काम कर रहे। ये शान है सैयदाए कायनात सैयदा खातून जन्नत रज़ी अल्लाह ताला अन्हा की। अगर खादिम ले लेती तब क्या होता? सरकार से जिद करती ने, नहीं जी मुझे तो खादिम चाहिए, आपने मुझे ये तस्बीह बता दी, ये मैं कैसे पढ़ूं, क्या करूं? नहीं, आका यही बताना चाहते थे, फातिमा तेरी शान ये नहीं कि ये इंसान तेरी खिदमत करें, अरे तेरा मकाम तो इतना बुलंद है आसमान से फरिश्ते आकर तेरी खिदमत करें, फरिश्ते खिदमत करेंगे, और फरिश्ते खिदमत कर रहे हैं। नबी पाक अलैहिस्सलाम को अपनी शहजादी से बड़ी मोहब्बत, उम्मुल मोमिनीन सैयदा आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा फरमाती हैं, जब सरकार सफर पर तशरीफ ले जाते, सबसे मिलकर जाते ना, तो जाते वक्त सबसे आखिर में खातून जन्नत रज़ी अल्लाह ताला अन्हा के मकान पे जाते, सबसे आखिर उनसे बात करते और आखिरी बात उनसे करके फिर सफर पे रवाना हो, और जब सफर से वापस आते तो सबसे पहले खातून जन्नत के पास जाते, उनसे गुफ्तगू करते, उसके बाद किसी के पास जाते। इतनी मोहब्बत नबी पाक अलैहिस्सलाम को। जब सैयदा आपसे मिलने आती तो हजरत आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा फरमाती हैं, आका अपनी शहजादी को देखकर खड़े हो जाते, मोहब्बत में खड़े हो। सैयदा तशरीफ लाती, उनकी पेशानी को बोसा देते, हाथ पकड़ के अपने करीब बिठाते, उनसे गुफ्तगू फरमाते, जो उनकी हाजत होती वो पूरा करते। और जब नबी पाक अलैहिस्सलाम अपनी शहजादी से मिलने के लिए जाते तो फरमाती फिर सैयदा खड़ी हो जाती, बाबा जान आए हैं, उनके दस्ते मुबारक को बोसा देती, उनको इज्जत एहतराम के साथ बिठाती। अब यहां पर एक बात काबिले गौर है, खड़े होने को कहते हैं कयाम। क्या कहते हैं? कयाम। कयाम की कई किस्में हैं, एक ہے قیام تعظیمی اور ایک ہے قیام محبت، قیام تعظیمی اور قیام محبت. اگر بڑا چھوٹے کو دیکھ کر کھڑا ہو جائے تو یہ ہے قیام محبت، اور چھوٹا بڑے کو دیکھ کر کھڑا ہو جائے یہ ہے قیام تعظیمی. بات سمجھ میں آ رہی ہے؟ ایک بڑا آدمی ہے چھوٹے کو دیکھ کر کھڑا ہو گیا تو قیام تعظیمی نہیں ہے، قیام محبت ہے، محبت میں کھڑا ہو خوشی میں. اور چھوٹا بڑے کو دیکھ کر کھڑا ہو گیا تب کیا ہے؟ قیام تعظیمی. تعظیم سلام کا تعلق ہی قیام کے ساتھ ہے، یاد رکھیے سلام کا تعلق ہی قیام کے ساتھ ہے، بغیر قیام کے سلام ہوتا ہی نہیں. آپ دیکھیں مثال کے طور پر، آپ کسی کے گھر گئے ملنے کے لیے، اب دیکھیں ہم جو کھڑے ہو کر سلام پڑھتے ہیں نا، السلام والسلام علیکم یا رسول اللہ یا مصطفیٰ جان رحمت پہ لاکھوں سلام، جو بھی ہم پڑھتے ہیں کھڑے ہو کر پڑھتے ہیں نا. کبھی بیٹھ کے پڑھا آپ نے؟ نہیں پڑھا. ہم پر اعتراض کرتے ہیں، کیوں کھڑے ہوتے ہو، کیا ضرورت ہے قیام کی، کیا ضرورت ہے؟ ہم نے کہا بے وقوف، سلام کا تعلق ہی قیام کے ساتھ ہے، بغیر قیام کے سلام نہیں. کیوں؟ آپ کسی کے گھر ملنے کے لیے گئے، جا کے دروازے پر دستک دی، صاحب خانہ ہے، آپ نے سلام نہیں کیا، کیوں؟ کھڑے ہو کر سلام نہ جائیے. جب گھر میں جا کر بیٹھ گئے، جب کہہ رہے ہیں السلام علیکم ورحمۃ اللہ، وہ کہیں گے آپ کی طبیعت ٹھیک ہے؟ آپ کی یہ اوپر کی منزل کوئی گڑبڑ تو نہیں ہے؟ بھائی پہلے تو سلام ہوتا ہے، اس کے بعد کلام ہوتا ہے. کہتے نہیں جی نہیں، کھڑے ہو کر جائیے، کھڑے ہو کر سلام جائیے. کبھی آپ نے ایسا کیا؟ جیسے ہی کسی کو دیکھا فوراً کیا کہتے ہیں؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ، ٹھیک ہے نا، کھڑے ہو جاتے فوراً. ایسا نہیں کہ گھر میں لے آ کے بٹھا دیا اس کے بعد سلام کر رہے ہیں، یا خود کسی کے گھر میں گئے تب جا کے بیٹھ گئے پھر سلام کیا، کبھی ایسا نہیں. اس لیے کہ سلام کا تعلق ہی قیام کے ساتھ ہے. ذرا سا غور کرو، جب ہم ایک دوسرے کو بیٹھ کر سلام نہیں کرتے تو شہنشاہ ہے کون و مکان کو بیٹھ کر؟ غور کرنے کی بات ہے نا، ہم ایک دوسرے کو بیٹھ کر نہیں کرتے، تو جو شہنشاہ ہے کون و مکان ہے ان کو بیٹھ کر کیسے سلام؟ پھر کہتے ہیں اچھا کیا وہ آتے ہیں؟ آتے ہیں. ہم نے کہا آ سکتے ہیں، تم روک نہیں سکتے. آ سکتے ہیں، تم روک نہیں سکتے. تم کیوں کھڑے ہو گئے؟ ہم نے کہا ہم تو اس لیے کھڑے ہو گئے، یہ محفل ہے ہی حضور کی، یہ حضور کی محفل ہے، ہم نے محفل سجا دی، آخر میں با ادب ہو کر کھڑے ہو گئے. یا رسول اللہ ہم تو احترام میں کھڑے ہو گئے، اگر آپ تشریف لے آئے آپ کی مہربانی ہے، آپ کا کرم ہے، آپ کی نہیں. ہم نے تو انتظام کر دیا، ہم تو بعد اب کھڑے ہو گئے، اگر تشریف لے آئے تو مہربان. اور ہو سکتا ہے تشریف لاتے ہوں، اور یقیناً لاتے بھی ہیں، لیکن دیکھنے کے لیے دل کی آنکھ چاہیے. دل کی آنکھ کھلی ہو، یہ دل صاف ہو، تب دیکھو گے. اور یہ ساری محفل انہی کی ہے، وہ چاہیں تو مدینہ طیبہ سے دیکھیں، وہ چاہیں تو آ کر دیکھیں، ان کی مہربانی ہے، ان کا کرم. تو سلام کا تعلق قیام کے ساتھ، بیٹھ کے سلام نہیں ہوتا. کبھی ایسا ہوا کہ آپ سب جمعے کے بعد بیٹھ گئے، سب کے سب بیٹھ گئے، بیٹھ کے کہہ رہے یا نبی سلام علیکم، ہوا کبھی؟ نہیں. کھڑا ہونا ادب ہے، احترام ہے. ہر چھوٹے پر لازم ہے کہ بڑے کا ادب کرے، اولاد پر لازم ہے کہ والدین کا ادب کرے، جب والدین آئے کھڑے ہوئے، شاگرد پر لازم ہے کہ استاد کا ادب کرے، مرید پر لازم ہے کہ پیر کا ادب کرے، عوام پر لازم ہے کہ علماء کا ادب کرے، ہر چھوٹے پر لازم ہے کہ بڑے کا ادب کرے. ادب یہی ہے، جیسے ہی بڑا آئے فوراً کھڑے ہو، کھڑے ہو جائے نا. کھڑا ہونا کیا ہے؟ رسپیکٹ ہے، عزت ہے، ادب ہے، احترام ہے. تو قیام کا تعلق ہی سلام کے ساتھ. لیکن ایک بڑے مزے کی بات ہے، اعتراض کس پہ ہوتا ہے؟ سلام پر، سلام میں کھڑے ہونے پر. اسی پہ اعتراض ہوتا ہے نا، فتویٰ اسی پہ لگتا ہے. قومی ترانے پہ جو کھڑے ہوتے ہو فتویٰ لگا، 14 اگست کو سارے کھڑے ہو جائیں گے، सारे के सारे खड़े हो जाएंगे, जो फतवा लगाते हैं ना वो भी, जो नहीं लगाते वो, जितने सरकारी अफसर नीचे से लेकर ऊपर तक, जब कौमी तराना होगा सब खड़े हो गए। पूछो क्यों खड़े हो गए, कहने एहतराम है। हमने कहा पाकिस्तान का तराना उसका एहतराम, और मेरे नबी का तराना हो तब, अरे नबी का तराना तो इस तराने से भी अफजल। जब इसमें खड़ा होना जायज है तो उसमें भी खड़ा होना जायज है, और अगर तुम्हारी वजह से तुम्हारे फतवे के रूप से वो नाजायज है तो पहले इस पे फतवा लगाओ, ये भी नाजायज है, उस पे नहीं लगाएंगे। झंडे हम लगाए नहीं नाजायज है, पाकिस्तान के झंडे पे एतराज हुआ, फतवा दे दे पाकिस्तान का झंडा नाजायज है, कहते नहीं क्यों, उसके साथ डंडा भी है, डंडा भी है ना हुकूमत का, इसीलिए उस पर नहीं बोलेंगे। हाँ रबीउल अव्वल का झंडा जो ये नाजायज है, हराम। खैर बहरहाल बात यहां से निकली कि एक है कयाम ताजीमी और एक है कयाम मोहब्बत। अगर छोटा बड़े को देखकर खड़ा हो जाए तो ये क्या है, कयाम ताजीमी, और बड़ा छोटे को देखकर खड़ा हो जाए ये क्या है, कयाम मोहब्बत। तो सैयदा कायनात फातिमतुज़्ज़हरा रज़ी अल्लाह ताला अन्हा जब सरकार की बारगाह में आती उनसे मिलने के लिए, आका अपनी शहजादी को देखकर खड़े हो जाते, ये कयाम जो है कयाम मोहब्बत है, मेरी बेटी आई है, मेरी शहजादी आई है, इसलिए मोहब्बत में खड़े हो। और जब हुजूर अलैहिस्सलाम अपनी शहजादी से मिलने के लिए जाते, सैयदा कायनात खड़ी हो जाती, बाबा जान आए उनके दस्ते मुबारक को बोसा देते। तो इसको कहते हैं कयाम मोहब्बत और कयाम ताजीमी। इसीलिए हम कहते हैं मुतलक कयाम को नाजायज मत कहो, सिर्फ कयाम पर फतवा ना लगाओ, देखो कि कयाम किस लिए हो रहा, किस लिए हो रहा। यही कयाम हराम भी हो सकता है और यही कयाम जायज भी हो सकता है। कैसे, मिसाल के तौर पर किसी के घर में ताक के ऊपर शराब की बोतल रखी है, वो उतारने के लिए खड़ा हुआ, खड़े होने को कयाम कहते हैं ना, उतारने के लिए खड़ा हुआ, ये कयाम क्या है, नाजायज है, गलत काम के लिए, अल्लाह उसके रसूल के हुक्म के खिलाफ वर्जी के लिए, उतार कर पीने के लिए। और इसी तरह अगर ताक पर कुरान करीम रखा हो और तिलावत की नियत से खड़ा हुआ कि मैं उतार कर इस कलाम पाक को तिलावत कर लूं, तब जायज हो, तो यही कयाम हराम हो सकता है, यही कयाम जायज हो सकता है। इसीलिए हम उनसे कहते हैं हम पर बगैर देखे फतवा ना लगाओ, नियत देखो, हम इसलिए खड़े हो गए कि आका की आमद है, हमने महफिल सजा दी, एहतराम में खड़े हो गए, अगर वो तशरीफ ले आए उनकी मेहरबानी है, उनका करम, उनकी मेहरबानी, उनका करम। तो सैयद कायनात रज़ियल्लाहु ताला अन्हा उनकी कैफियत ये थी, और नबी पाक अलैहिस्सलाम उनसे बड़ी मोहब्बत फरमाते थे। सरकार ने इमाम हसन इमाम हुसैन रज़ियल्लाहु ताला अन्हुमा दोनों का हाथ पकड़ा, दाएं जानिब इमाम हसन रज़ियल्लाहु ताला, बाएं जानिब इमाम हुसैन रज़ियल्लाहु ताला, दोनों का हाथ पकड़ा, फरमाया मन अहब्बानी, जिसने मुझे महबूब रखा, वह अहब्बा हाज़ैन, और इन दोनों यानी हसन हुसैन को महबूब रखा, वह अबा हुमा व उम्मा हुमा, और इनके माँ बाप को महबूब रखा, काना माई फी दरजती यौमल कयामा, कयामत के साथ में, कयामत के दिन मेरे साथ मेरे दर्जे पर, मुझे महबूब रखा, हसन हुसैन को महबूब रखा, इनके माँ बाप को महबूब रखा, कयामत के दिन मेरे साथ मेरे दर्जे पर। अगर कयामत में रसूलुल्लाह का साथ चाहिए तो इनसे मोहब्बत करना जरूरी है, लाजमी है। सैयदा कायनात की एक सिफत यह भी थी कि आप शर्म हया का पैकर, शर्म हया का पैकर, और हकीकत में शर्म हया ये औरत का जेवर है, जिस औरत में शर्म और हया ना हो उससे ज्यादा बदनसीब और कोई नहीं हो सकता। मुसलमान औरत हो तो उसके लिए लाजिम है कि सैयदा कायनात की सुन्नत को अपनाए, उनके तरीके को अपनाए, नबी पाक अलैहिस्सलाम ने जैसा हुक्म दिया वैसा करे। आपकी शर्म और हया ऐसी थी کہ حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ فرماتے ہیں اس شرم و حیا کا لحاظ قیامت میں خالق کائنات بھی رکھے گا۔ غور کیجئے، دنیا کی بات تو الگ ہے، مسلم شریف کی حدیث ہے، حضرت علی روایت کر رہے ہیں کرم اللہ تعالی وجہ الکریم، فرماتے ہیں فاطمہ میں اتنی شرم و حیا تھی کہ اللہ تعالی قیامت کے دن بھی ان کی اس شرم اور حیا کا لحاظ رکھے گا۔ کس طرح؟ کہ جب سب پل صراط سے گزر رہے ہوں، پل صراط سے گزریں گے نا، جب پل صراط سے سب گزر رہے ہوں گے اور سیدہ کائنات کی باری آئے گی کہ وہ گزریں، حضرت علی فرماتے ہیں نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا ایک منادی ندا کرے گا، اے اہل محشر اپنی نگاہوں کو جھکا لو، رسول اللہ کی شہزادی پل صراط سے گزر رہی۔ تو حضرت علی فرماتے ہیں قیامت کے دن اللہ تبارک و تعالی اس شرم و حیا کا بھی لحاظ رکھے گا اور سیدہ کائنات تیزی کے ساتھ پل صراط سے گزر جائے۔ علامہ نصفی رحمت اللہ علیہ فرماتے ہیں کہ ایک دن نبی پاک علیہ الصلوۃ والسلام وحی کے نزول کے بعد اپنی امت کے غم میں رونے لگے، سرکار کی مقدس آنکھوں سے آنسو جاری، یا رب ہب لی امتی، یا رب ہب لی امتی، یا رب ہب لی امتی، مولا میری امت کو بخش دے، مولا میری امت کے گناہوں کو معاف کر۔ اس کے بعد سرکار دو عالم علیہ الصلوۃ والسلام کھڑے ہوئے اور ایک جانب چلے گئے، کسی کو نہیں پتا کہ کس طرف گئے۔ صحابہ نے دیکھا حضور پرنور علیہ الصلوۃ والسلام ایک سمت چلے گئے، ایک دوسرے سے پوچھا کہ کس طرف، کہا ہمیں تو نہیں پتا۔ اب یہ تلاش میں نکلے، ادھر دیکھا ادھر دیکھا، لیکن ڈھونڈنے میں دشواری نہیں ہوئی۔ کیوں؟ کیفیت یہ تھی کہ آقا جدھر سے گزر جاتے تھے گلیاں خوشبو سے معطر ہو جاتے، خوشبو کو سونگتے سونگتے آقا تک پہنچے۔ جب وہاں پہنچے تو دیکھا کہ نبی پاک علیہ الصلوۃ والسلام سجدے کی کیفیت اور دعا کر رہے ہیں الہ العالمین میری امت کے گناہوں کو معاف کر دے۔ صدیق اکبر رضی اللہ تعالیٰ عنہ حاضر ہوئے، یا رسول اللہ صلی اللہ علیہ وسلم، سجدے سے سر اٹھائیے۔ سرکار نے سجدے سے سر نہیں اٹھایا، پھر ایک اور صحابی آگے بڑھے، پھر دوسرے صحابی آگے بڑھے، آقا نے سجدے سے سر نہیں اٹھایا۔ ایک ہی بات ان کے مقدس لبوں پر، یا اللہ میری گناہگار امت کو معاف فرما دے، یا اللہ میری گناہگار امت کے گناہوں کو بخش۔ انہوں نے کہا اب کیا کریں، چلو شہزادی رسول سیدہ خاتون جنت فاطمہ الزہرا رضی اللہ تعالی عنہا کو لے کر آئے۔ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کو بھیجا، وہ گئے، پوری کیفیت سیدہ کو بتائی، آپ نے سر سے پیر تک چادر اوڑھی، اپنے جسم مبارک کو اس چادر میں چھپایا اور ان کے ساتھ اس مقام پر آئیں جہاں پر نبی پاک علیہ الصلوۃ والسلام سجدے کی حالت میں اپنی گناہگار امت کے لیے رو رہے تھے، گڑ گڑا رہے تھے، مغفرت کی دعائیں فرما رہے ہیں۔ انہوں نے آگے بڑھ کے کہا بابا جان سجدے سے سر اٹھائیے، سرکار نے سجدے سے سر نہیں اٹھایا۔ عرض کیا بابا جان فاطمہ نے جتنی عبادت کی ہے، جتنی چکیاں پیسی ہیں، جتنی ریاضت کی ہے، سب آپ کی امت میں قربان، سجدے سے سر اٹھائیے ورنہ فاطمہ سجدے میں سر رکھے گی اور عرش کے پائے کو ہلا دے گی۔ حضور علیہ الصلوۃ والسلام نے سجدے سے سر اٹھایا، فاطمہ الزہرا رضی اللہ تعالی عنہا نے اللہ کی بارگاہ میں رو کر گڑ گڑا کر دعا کی، مولا بابا جان کی امت کو بخش دے، اس گناہگار امت کے گناہوں کو معاف فرما دے۔ اللہ تبارک و تعالی نے جبریل امین کو بھیجا، اے نبی صلی اللہ علیہ وسلم، اللہ فرماتا ہے فاطمہ سے کہیں امت کے ساتھ وہی سلوک ہوگا جو فاطمہ چاہے۔ یہ شان ہے فاطمہ الزہرا رضی اللہ تعالی عنہ کی، اسی لیے کسی نے لکھا وہ نور العین وہ लगते दिले में है बूबे रबानी, वो फखरे हाजराओ आसिया वो मरियम सानी, वो जिनका एक सजदा जामिने आफू खदा कारा, वो जिनकी जुम्पिशे लब शाफ़े जुर्मो गुनाहगारा, वो जिनकी जुम्बिशे लब शाफ़े जुर्मो गुनाहगारा, वो शबेदार वो सिर्फ रुकू सजदा पे हम, वो जिनकी जात पे नाजा हुजूरे रहमते आलम, वो जिनकी जात पे नाजा हुजूरे रहमते आलम। सैयदा खातून जन्नत फातिमतुज़्ज़हरा रज़ी अल्लाहु ताला अन्हा इबादत निहायत ज़ौक और शौक के साथ करती थी, कसरत के साथ रोजे रखती थी, रात में नवाफिल पढ़ती थी, दिन में तिलावत कुरान करती थी। आपके शब रोज इसी में गुजरते, खाना पका रही है तो तिलावत कुरान है, चक्की पीस रही है तो तिलावत कुरान है, और कोई काम कर रही है तो तिलावत कुरान है, रात हुई तो नवाफिल है, तहज्जुद है, फिर फजर है, फिर तिलावत कुरान है, 24 घंटे इसी में गुजर जाते। साइमुद्दहर और काइमुल्लैल, दिन में रोजा रखने वाली और रात में जाकर इबादत करने वाली। और आपकी एक सिफत थी कि निहायत सखी थी और निहायत रहम दिल, किसी को तकलीफ में देखती, किसी को परेशानी में देखती, फौरन कोशिश करती कि मैं इसकी परेशानी को दूर कर, किसी को कुछ जरूरत होती तो अपने पास से अता कर देती, किसी को खाने की जरूरत हो, पीने की जरूरत हो, कोई भी दुनिया की जरूरत हो, फौरन आप अपने पास से उसकी जरूरत पूरी कर दिया करते। एक मरतबा कबीला बनू सुलैम, उसका एक शख्स मुसलमान हुआ, सरकार की बारगाह में आया, कलमा पढ़ के मुसलमान हो गया। जब उसने इस्लाम कबूल कर लिया तो नबी पाक अलैहिस्सलाम ने उससे पूछा, तुम्हारी माली हालत क्या है, कैफियत क्या है? अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इस कबीले के 3,000 लोगों में सिर्फ मैं ही वो हूं जो सबसे ज्यादा गरीब, सबसे ज्यादा मुफलिस, मेरे पास कुछ नहीं। सरकार ने फरमाया, अच्छा। हुजूर अलैहिस्सलाम ने फरमाया, कौन है जो इसकी माली इआनत करे, मदद करे? हजरत साद बिन उबादा रजी अल्लाह तआला अन्हु खड़े हुए, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे पास एक ऊंट है, मैं वो ऊंट इसको देता हूं। आका ने फरमाया, ठीक है। अब दोबारा फिर ऐलान फरमाया, कौन है जो इसको खाना खिलाए, भूखा था उसके पास खाने के लिए भी कोई चीज नहीं थी। हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु खड़े हो, सरकार ने फरमाया, ले जाओ। उन्होंने उसका हाथ पकड़ा और लेकर चले। एक सहाबी के घर गए, उनसे पूछा, उन्होंने कहा, जी हमारे घर में खाने की कोई चीज नहीं। दूसरे के पास गए, तीसरे के पास गए, तीनों जगह से यही जवाब मिला। होते होते पहुंचे सैयदा खातून जन्नत रजी अल्लाह तआला अन्हा के घर, दरवाजे पे दस्तक दी। आपने पूछा, कौन? कहा, सलमान फारसी, सरकार का गुलाम। कैसे आए? इन्होंने पूरा माजरा बयान किया कि ये नौ मुस्लिम है, इसने इस्लाम कबूल किया है, सरकार ने ऐलान फरमाया था, एक साहब ने ऊंट दे दिया, फिर इसको खाने की जरूरत थी, मैं खड़ा हो गया, लेकिन खाना कहीं से नहीं मिला। आप सरकार के अहले बैत हैं, उनकी औलाद हैं, कुछ खाना इसके लिए दे दी, कोई भी चीज हो खाने की आप अता फरमाते, मैं इसको खिला दूं। वहां से जवाब मिला, सलमान आज तीसरा रोज है हमें फाका करते हुए। गौर कीजिए, दोनों जहां के शहंशाह की शहजादी, तीन दिन हो गए एक लुकमा मुंह में नहीं, सलमान आज तीसरा दिन है हमें और हमारे बच्चों को फाका करते हुए, कोई खाने की चीज नहीं है हमारे पास। उन्होंने कहा अच्छा, जब ये जाने लगे तो कहा नहीं नहीं ठहरो, हमारे दरवाजे से कोई खाली नहीं गया है। फिर अब ये सोचने लगे कि पहले तो इन्होंने कहा खाने की कोई चीज नहीं, अब ये क्या देंगी। अंदर से सैयदा ने अपनी चादर दी, कहा ये मेरी चादर ले जाओ, यहां पर शमून नामी यहूदी रहता है, उसको दे दो, इस चादर को गिरवी रखकर जो कुछ पैसा मिले उससे खाना ले लो, या गेहूं खरीद लो, मैं उसको पीस कर रोटी बना दूंगी, इसको खिला दो। अच्छा, सैयदा की चादर ली, चले शमून यहूदी के पास पहुंचे, वो जरा पैसे वाला आदमी था, उसको जाकर हाल बताया, कहा ये चादर तुम रख लो, इसके बदले कुछ पैसा हमें दे दो। उसने कहा पहले ये बताओ चादर किसकी है। इन्होंने कहा चादर हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की शहजादी सैयदा फातिमतुज़्ज़हरा रज़ी अल्लाह तआला अन्हा की। उन्होंने खाना नहीं दिया, कहा तीन दिन हो गए उनके घर में फाके हो रहे, लेकिन उन्होंने कहा जो हमारे दर पर आए हम खाली नहीं बेचते, ये चादर दे दे। शमून यहूदी ने सुना, उसकी आंखों से आंसू जारी हो गए, कुछ देर वो सोचता रहा, उसने कहा सलमान खुदा की कसम ये वही लोग हैं जिनका जिक्र तौरात में अल्लाह ने किया और उसी वक्त कलमा पढ़ के मुसलमान हो गया, उसी वक्त कलमा पढ़ के मुसलमान हो गया। फिर उसने बहुत सा गेहूं दिया, जाओ ये ले जाओ। हजरत सलमान फारसी रजी अल्लाह तआला लेकर आए, सैयदा ने चक्की में डालकर पीस कर आटा बनाया, आटा गूंदा, रोटियां तैयार की, कहा सलमान जाओ उस नौ मुस्लिम को खिला दो। फरमाते मैंने अर्ज की कि कुछ आप अपने बच्चों के लिए शहजादों के लिए रख लें। कहा नहीं, ये हमारे लिए जायज नहीं, जिसके लिए है ये उसी को पहुंचा। ये शान है अहले बैत अतहार, तीन दिन से फाके से हैं, खुद रोटियां तैयार की हैं। गौर करो, जो तीन दिन से जिसने कुछ ना खाया हो वो अगर एक दो लुकमे खा ले तो क्या हर्ज था, लेकिन कहा नहीं ये हमारे लिए जायज नहीं, जिसके लिए आया है उसी को दिया जाएगा। सब रोटियां खुद तैयार की, जाकर इस नौ मुस्लिम को खिला दे। फरमाते मैं वो लेकर आया, सरकारे दो आलम अलैहिस्सलाम तशरीफ फरमा थे, उस नौ मुस्लिम को दिया, उसने पेट भर के खाना खाया। मैंने सारा माजरा आकए तो जहां सल्लल्लाहु अलैहि वसल्लम को सुनाया, सरकार की मुबारक आंखों से आंसू जारी। हुजूर अलैहिस्सलातु वसलाम तशरीफ लाए, खातून ने जन्नत के सर पर हाथ रखा, फिर अपने दस्ते मुबारक उठाए, मौला मेरी बेटी से राजी हो जा, मौला फातिमा से तू राजी हो जा। ये शान है सैयदा कायनात फातिमतु ज़हरा रज़ी अल्लाह ताला अन्हा की। कभी किसी ने कोई तकलीफ पहुंचाई उसे माफ कर दिया, किसी ने कोई अजियत पहुंचाई उसे माफ कर दिया, किसी की वजह से कोई परेशानी हुई उसे माफ कर दिया, कभी किसी से बदला नहीं लिया कि इसने उस वक्त मुझे परेशान किया था अब मैं इसे परेशान करूं, या इसने तकलीफ दी थी मैं इसे तकलीफ दूं। जो भी आया उसे माफ करती रही, क्यों? इसलिए कि उसकी शहजादी थी जिसका वतीरा ही यही था कि सबको माफ कर दिया जाए, उनकी शान ही यही थी कि सबको माफ कर दिया जाए। इस सिलसिले में एक वाकया ज़हन में आता है, सुल्तान महमूद गजनवी अपने दरबार में बैठा था, उसने कहा मैं हजरत खिजर अलैहिस्सलाम से मिलना चाहता हूं। हजरत खिजर अलैहिस्सलाम जानते हैं ना, वो हयात हैं, कोई है ऐसा जो मेरी उनसे मुलाकात करा दे। पूरे दरबार में सन्नाटा छा गया, एक आदमी खड़ा हुआ, उसने कहा बादशाह सलामत मैं ये काम कर सकता। अच्छा, तुम मेरी मुलाकात हजरत खिजर अलैहिस्सलाम से करा सकते हो? हाँ जी हाँ मैं करा सकता हूं। कराओ फिर। कहा नहीं, एक मसला है। क्या? मुलाकात कराने के लिए मुझे एक चिल्ला करना पड़ेगा। का चिल्ला करना पड़ेगा? हाँ, और वो भी एक साल का होगा। एक साल तक मैं पढ़ाई करूंगा, एक कोने में बैठकर पढ़ूंगा, जो भी अमल करूंगा। एक साल के बाद आपकी मुलाकात हजरत खिजर अलैहिस्सलाम से हो जाए। इन्होंने कहा अच्छा हो जाएगी। हाँ हो जाएगी, करो फिर। कहा लेकिन हजरत मसला यह है बादशाह सलामत कि जब मैं पढ़ूंगा तो जाहिर है मैं कोई कमाऊंगा तो नहीं, कोई काम तो नहीं करूंगा। अब काम नहीं करूंगा तो बीवी बच्चे कहां से खाएंगे? अगर आप शाही खजाने से एक साल तक मेरे घर का खर्चा उठा लें तो आपके लिए मैं एक जगह बैठकर पढ़ाई कर लूंगा। एक साल के बाद आपकी मुलाकात हजरत खिजर अलैहिस्सलाम से हो जाए। बादशाह ने देखा अच्छा ठीक है, चलो सही कर दे, जाओ एक साल तक इनको भाई शाही खजाने से दे देना, राशन कपड़ा जो भी ये चाहे एक साल तक। हो गया, एक साल गुजर गया, मुलाकात नहीं हुई। बादशाह ने फिर बुलाया इनको, भाई तुमने कहा था कि एक साल तो गुजर गया। कहा वो चिल्ले में कुछ कमी रह गई, एक साल और। उन्होंने कहा ये क्या मसला है? कहा नहीं हुजूर, एक साल और आप खर्चा उठा लें तो फिर एक साल के बाद आपकी मुलाकात हजरत खिजर अलैहिस्सलाम से हो जाए। बादशाह ने कहा अच्छा, बड़े गौर से देखा, सोचता रहा, कहा चलो ठीक है एक साल के लिए और। इसका जितना भी खर्चा है, महाना जो भी है, खाने पीने का, पहनने का, ओढ़ने का, सब क्या ही खजाना। अब दो साल गुजर गए। जब दो साल गुजरे फिर बुलाया बादशाह ने, हाँ भाई क्या हुआ, मुलाकात तो नहीं हुई हमारी हजरत खिजर अलैहिस्सलाम से? इसने कहा हुजूर बादशाह सलामत मैं आपसे क्या अर्ज करूं, मैं बड़ा शर्मिंदा हूं। इनका हुआ क्या, कोई पढ़ाई में कमी रह गई, कुछ हो गया? हमारी तो मुलाकात हुई नहीं, दो साल तक हमने खर्चा भी उठा लिया, सब कुछ हो गया। कहा हुजूर असल में मैं सही बात आपको बताऊं, ये सब मैंने झूठ कहा था। क्या मतलब, तुमने हमसे झूठ बोला? घर में फाके हो रहे थे, खाने के लिए नहीं था, मैंने यही तरीका इख्तियार किया। अब दो साल तक मेरे अहले हयात खूब आराम से खाते पीते रहे, कपड़े वपड़े मिलते रहे। अब मैं क्या करूं, मैंने सही बात आपको बता दी, अब जो आप मुझे सजा दें। बादशाह को बड़ा गुस्सा आया और बादशाह ने कहा बताओ इसको क्या सजा दी जाए। एक वजीर खड़ा हुआ, उसने कहा जहां पना मैं अर्ज करूं? हां बताओ। कहा इसके जिस्म के टुकड़े टुकड़े करके फेंक दिया जाए, इतना बड़ा इसने आपसे झूठ बोला। बादशाह ने कहा अच्छा बैठो। दूसरे से पूछा तुम बताओ। दूसरे ने कहा इसके हाथ पैर बांधकर कुत्तों के सामने छोड़ दिया जाए, जो शिकारी कुत्ते हैं इसको नोच नोच के खा जाएंगे, ये खत्म हो जाएगा, ये इसकी सजा है। बहुत बड़ा जुर्म किया, आपसे झूठ बोला और दो साल तक ये फ्री में खाता रहा। बादशाह का एक गुलाम था जिसका नाम था अयाज, सब जानते हैं ना, मशहूर था, और बादशाह उससे बड़ी मोहब्बत करता। वो पीछे खड़ा था, बादशाह ने पीछे मुड़ के देखा, अयाज तुम बताओ क्या सजा दी जाए। अयाज ने हाथ जोड़कर कहा हुजूर जहां पना बादशाह सलामत, बात यह है कि झूठ तो इसने वाकई बोला और अब इसने सच बता दिया कि इसने झूठ बोला, जिस वजह से भी बोला था कि गरीब हूं मेरा काम चल जाए। लेकिन मैं ये सोच रहा हूं कि आपने दो साल तक इसके घर राशन पहुंचाया, शाही खजाने से राशन गया, तो आपके खजाने में तो कोई कमी नहीं हुई, ना आपके खजाने में कमी हुई ना आपकी शान में कोई कमी हुई, लिहाजा इसे माफ कर दिया जाए तो बहुत अच्छा। आपके खजाने में कोई कमी हुई या नहीं? अब इसने जैसा भी किया गरीब था ना, लिहाजा इसे माफ कर दिया जाए। बादशाह बड़ा हैरान, एक कहता है टुकड़े कर दो, दूसरे कहता है कुत्तों के सामने डाल दो, और जो इसका अजीज तरीन खातिम है अयाज वो कहता नहीं माफ कर दो। ये तीनों राय मुख्तलिफ क्यों? इतने में देखा कि एक साहब सामने बैठे कुर्सी पर, नूरानी सूरत, चमकता हुआ चेहरा, वो खड़े हुए। उन्होंने कहा बादशाह सलामत मैं कुछ अर्ज करूं? कहां फरमाइए, ये सबकी राय अलग अलग क्यों हुई? उन्होंने कहा मैं बताता हूं सबकी राय अलग क्यों हुई, ये वजीर आपका जिसने कहा ना इसके टुकड़े टुकड़े कर दो, ये कसाई की औलाद है, इसका फल जो है वो कसाई है, तो ये वही टुकड़े टुकड़े ही करना जानता, इसीलिए इसने ये कहा। और आपका दूसरा वजीर जिसने कहा था इसको हाथ पैर बांध के कुत्तों के सामने डाल दो, इसका बाप जो है वो शुरू से बड़े लोगों के कुत्तों को नहलाता रहा, उनको सुधारता रहा, उनके साथ रहा, ये कुत्तों के साथ रहा, इसलिए इसने ये किया। और ये जो आपका गुलाम है अयाज जिसने कहा है माफ कर दें, ये सैयद है, इनके घराने का काम ही माफ करना। इनके घराने का काम ही माफ करना है। महमूद ने गौर से देखा, अयाज तुम सैयद हो, तुमने बताया क्यों नहीं? अयाज ने कहा बादशाह सलामत बस अब एक बात सुनिए, जब इन्होंने मेरा राजपाट कर दिया अब मैं भी इनका राजपाट करूंगा, इन्होंने मेरा राजपाट किया बताया कि मैं सैयद हूं, अब मैं भी बता दूं ये जो आपके सामने खड़े हैं यही हजरत खिज्र अलैहि सलाम। यही हजरत खिज्र अलैहि सलाम है। तो इस तरह उसकी मुलाकात हो गई। तो इस घराने का काम ही माफ कर देना है। सैयदा की शान यही थी, जिसने तकलीफ दी उसे माफ कर दिया, जिसने अजियत पहुंचाई उसे माफ कर दिया, जिसकी वजह से कोई परेशानी हुई उसे माफ कर दिया, सबको माफ कर दिया, इनका काम ही माफ करना। और अल्लाह तबारक तआला ने इनको हर किस्म की आलूदगी से, हर किस्म की खराबी से बिल्कुल पाक और साफ कर दिया। इसीलिए इमाम अहले सुन्नत ने फरमाया, उनकी पाकी का खुदाए पाक करता है बयां, उनकी पाकी का खुदाए पाक करता है बयां, आये तत्हीर से जाहिर है शाने अहले बैत, आये तत्हीर से जाहिर है शाने अहले बैत। अल्लाह फरमाता है इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुम अर्रिज्सा अहलल बैत वयुतहिरकुम तत्हीरा। बेशक अल्लाह ताला ये इरादा रखता है ए नबी सल्लल्लाहु अलैहि वसल्लम के घर वालों कि तुम्हें हर किस्म की आलूदगी से, गंदगी से पाक कर दे, ऐसा पाक कर दे जैसा के पाक करने का हक। गौर करो, जिसे खालिक़े कायनात पाक करना चाहे क्या वो नापाक रह सकता है? नहीं। अल्लाह तबारक बताना नहीं वाकई उनको पाक कर दिया, साफ कर दिया, और वो अब उस मकाम पर हैं जिस महफिल में जिक्र हो जाए वो महफिल भी पाक हो जाए, जो उनका जिक्र कर ले वो भी पाक। सैयदा खातून जन्नत रजी अल्लाह ताला अन्हा को अपने वालिद नबी पाक अलैहिस्सलाम से बेहद मोहब्बत। जब सरकार का विसाल हुआ आप रौजा अथहर पर तशरीफ ले गई, मट्टी उठाई अपनी आंखों पर रखी और कहा ऐ लोगों अगर किसी को ये खुशबूदार मट्टी मिल जाए तो उसे फिर किसी चीज की जरूरत नहीं। इसी तरह के गमजदा जुमले आपने कहे। और हुजूर अलैहिस्सलाम के विसाल के बाद ज्यादा अरसे हयात नहीं रहे। सरकार ने पहले भी फरमा दिया था, जो रिवायत हमने उम्मुल मोमिनीन सैयदा आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा से बयान की है कि सरकार ने पहले बुलाया, उनके कान में कुछ कहा तो वो रोने लगी, दोबारा बुलाया कान में कहा तो वो हंसने लगी। तो नबी पाक अलैहिस्सलाम ने पहली मर्तबा अपने विसाल की खबर सुनाई थी और दूसरी मर्तबा फरमाया था फातिमा मेरे अहले बैत में सबसे पहले तुम मुझसे मिलो। और यही हुआ कि हुजूर अलैहिस्सलाम के पर्दा फरमाने के बाद तमाम अहले बैत अतहार में जिस शख्सियत ने विसाल फरमाया वो सैयदा खातून जन्नत फातिमतु ज़हरा रज़ी अल्लाह ताला अन्हा। आपका विसाल हुआ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی زوجہ محترمہ حضرت اسماء بنت عمیس رضی اللہ تعالیٰ عنہ نے آپ کو غسل دیا، رات کے وقت آپ کی تدفین جنت البقیع میں ہوئی۔ اللہ رب العالمین جل جلالہ و من والہ ان کی نالین سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے گناہوں کو معاف کر۔ وہ مقدس لوگ ہیں، وہ محترم شخصیات ہیں، جہاں ذکر ہو جائے وہاں رحمتوں کا نزول ہو جائے، تو جہاں ان کا مرقد مبارک ہو وہاں کتنی رحمت ہے، وہاں کتنی رحمتیں ہیں۔ وہ خود جنتی عورتوں کی سردار، ان کے شہزادے جنتی نوجوانوں کے سردار، ان کے شوہر تمام عرب کے سردار، ان کے والد سارے نبیوں کے سردار۔ اصل سرداری تو ان کے گھر کی، اصل سرداری ان کے گھر کی ہے۔ تو میرے بزرگ اور دوستوں، آخری پیغام یہ دینا چاہتا ہوں کہ اہل بیت کا ادب اور احترام اپنے اوپر لازم کر لو۔ ہر مسلمان پر یہ لازم ہے، واجب ہے، ضروری ہے کہ تمام امہات المومنین کا ادب کرے۔ حضرت علی، حضرت فاطمہ، امام حسن، امام حسین رضی اللہ تعالی عنہم، حضرت جعفر، حضرت حمزہ، حضرت عباس، یہ جتنے اہل بیت میں شامل ہیں، ان سب سے محبت کرنا، ان سب کا ادب کرنا، ان سب کا احترام کرنا، یہ ہم سب پر واجب ہے، لازم ہے، ضروری ہے۔ اور ان کی رضا میں خدا کی رضا ہے، ان کی ناراضگی میں خدا کی ناراضگی ہے۔ اگر ہم چاہتے ہیں کہ ہمارا رب ہم سے راضی ہو جائے، اگر ہم چاہتے ہیں کہ ہمارے نبی صلی اللہ علیہ وسلم ہم سے راضی ہو جائیں، تو آج سے یہ عہد کر لو کہ کبھی بھی ان کی شان میں گستاخی نہیں کریں۔ اگر گستاخی ہوئی تو سمجھ لو نہ رسول اللہ صلی اللہ علیہ وسلم راضی ہوں گے، اور جب رسول راضی نہیں ہوں گے تو رب کیسے راضی ہو۔ اگر رب کی رضا چاہیے، اگر اس کے حبیب علیہ الصلوۃ والسلام کی رضا چاہیے، تو پھر ان اہل بیت اطہار سے محبت کرنی ہے، ان کا ادب کرنا ہے، احترام کرنا ہے، اور ان کے نقش قدم پر چلنا ہے۔ اسی میں فلاح ہے، اسی میں نجات ہے، اسی میں کامیابی ہے۔ اللہ رب العالمین ہم سب کو ان کی نالین سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے گناہوں کو معاف فرمائے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔